नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटिडिज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोविड 19 बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो
नमस्कार। नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारीमा प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। कालाजार, हात्तीपाइले र कोभिड 19 बारेमा जनचेतना जगाई उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउ पुर्याउने उद्देश्य सँगै आज पनि हामी आएका छौँ। आज कार्यक्रम लहरको 7 भाग।
सन्चो बिसन्चोको गएको भागमा हामीले एक व्यक्तिबाट अर्को व्यक्तिमा कालाजार रोग सर्ने तरिका र यससँग सम्बन्धित जोखिमका बारेमा कुराकानी गर्यौं।
गाउँलेहरूले के भने, यो त ज्वरो आइरहेको छ, कालो हुने ज्वरो, कालो बनाउने ज्वरो भनेर भन्दै त्यसैको आधारमा उनीहरूले कालाजार भनेर राख्या हो यो नाम।
यसका साथै सुनकोशी फिक्कलमा भइरहेको मैत्रीपूर्ण महिला भलिबल प्रतियोगितामा भएका रोमाञ्चक खेलका बारेमा कुराकानी सुन्यौं।
हेलो सबिन।
अह तारा, ल बधाई छ है खेल जितेकोमा र देशमा कोरोना विरुद्धको खोप आएकोमा पनि।
रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको खण्डमा भने हामीले कालाजार रोग एकबाट अर्को व्यक्तिमा सर्ने तरिकाका साथै यसबाट बच्ने उपायहरूका बारेमा चर्चा गर्नेछौँ।
पहिला 8 जिल्ला 2 नम्बर प्रदेशको थियो, त्यही समस्या थियो, त्यहाँ त असाध्यै धेरै नियन्त्रण भयो। अब हामी यसलाई निवारण गर्यौँ भनेर घोषणा गर्ने भन्ने हिसाबमा जाँदाखेरि 81 पहाडी जिल्लाहरूबाट पनि थुप्रै ठाउँबाट यसको रिपोर्ट पुग्यो।
यसै गरी आज हामीले गएको सातादेखि भइरहेको मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिताको पछिल्लो अपडेट लिनुका साथै विजयी टोलीलाई पनि भेट्नेछौँ।
ल बधाई छ है तारा।
धन्यवाद सबिन।
धेरै खुसी लागेको छ तिमीहरूले हाम्रो जिल्ला अनि पालिकाको शान राखेकोमा।
हामी पनि एकदमै धेरै खुसी छौँ आफ्नो ठाउँको नाम राख्न पायौँ।
यसका साथै अन्य चेतनामूलक सामग्री त छँदैछन्। अबको करिब आधा घण्टा हामीसँगै रहनुहोस् है।
हामीले गएको साताको कार्यक्रममा पनि छलफल गरेका थियौँ। कालाजार रोग संक्रमित भुसुनाको टोकाइबाट एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो। भुसुना एक प्रकारको माध्यम हो र यसै माध्यमबाट सर्ने हुँदा यस रोगलाई वेक्टर बोर्न डिजिज पनि भनिन्छ। यस रोगले संसारकै गरिब समुदायलाई असर गरेको छ, जसको प्रत्यक्ष सम्बन्ध कुपोषण, आर्थिक अभाव, कमजोर प्रतिरक्षा प्रणालीसँग रहेको छ।
कालाजार रोग सार्ने भुसुनाहरू तराईको गर्मी ठाउँमा बढी पाइन्छन्, तर यी भुसुनाहरू पहाडी तथा हिमाली भेगमा समेत सर्दै गएको पाइएको छ। तराई, पहाड र हिमाल गरी सबैतिरका करिब 85 लाख जनसङ्ख्या यसबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित छन् र 77 मध्ये 69 जिल्लामा यो रोग पाइएको छ।
कालाजार सार्ने भुसुनाहरू गर्मी मौसममा धेरै पाइने गर्छन्। नेपालमा जेठदेखि असोज महिनाको बीचमा कालाजारको जोखिम अझ धेरै हुन्छ, किनभने यति बेला ह्युमिडिटी अथवा उष्णता आर्द्रता उच्च हुने गर्छ।
त्यसैले कालाजार रोगबाट बच्ने उपायहरूका बारेमा थाहा पाउनु र सोही अनुसार सावधानी अपनाउनु अति आवश्यक छ। कालाजार रोगबाट बच्ने मुख्य उपाय भनेको भुसुनाको टोकाइबाट बच्नु हो।
तर यसबाट बच्ने भन्दैमा भुसुनाहरूलाई एकैपल्टमा नष्ट गर्न सम्भव छैन। भुसुना नै नहुने ठाउँको परिकल्पना पनि व्यावहारिक छैन। त्यसैले भुसुनालाई नियन्त्रण गर्ने र यिनीहरूको टोकाइबाट बच्नका लागि विभिन्न उपायहरू भने अपनाउन सकिन्छ।
हामीले गएकै साताको कार्यक्रममा पनि सुनेका थियौँ, कालाजार सार्ने भुसुनाहरू गोबर तथा माटो मिलाएर बनाइएका फुसको ओसिलो घरहरू, चिरा परेको भित्ताहरू, मुसाले खनेको ओसिलो माटो, मुसाको दुलो, गाई भैँसीको गोठ, दाउरा र गुइठा राख्ने ठाउँ, फोहोर मैला थुप्रिएको ठाउँहरू आदिमा बस्छन्।
त्यसैले शरीरको सबै भाग छोपिने गरी लुगा लगाउने, सधैँभरि झुलको प्रयोग गरेर सुत्ने, सम्भव भएसम्म गाई भैँसीको गोठ घरबाट टाढा बनाउने गर्नुपर्छ। यसका साथै सम्भव भएसम्म घरको माथिल्लो तल्लामा वा खाटमा सुत्ने गर्दा कालाजार रोगको जोखिमबाट बच्न सकिन्छ। किनभने कालाजार सार्ने भुसुना सानो सानो दूरीसम्म उफ्रन सक्छ, तर 6 फिटभन्दा माथि माथिसम्म उड्न भने सक्दैन।
आज हामीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले विशेष गरी अब बिस्तारै जाडो मौसम सकिएर गर्मी मौसम सुरु हुँदै गर्दा कालाजार जस्ता वेक्टर बर्न डिजिज अर्थात् किराका माध्यमबाट हुने यस्ता रोगहरूबाट सुरक्षित रहने उपायहरू बताउँदै हुनुहुन्छ।
महेन्द्र सर, यो जुन नेग्लेक्टेड ट्रपिकल डिजिजेस भन्ने गरिया छ, यो भनेको नेपालीमा यसलाई कसरी भन्ने र यो भन्नाले के बुझ्नुपर्छ?
नेग्लेक्टेड भनेको हेला गरिएको रोग, मतलब त्यसलाई धेरै हामीले केयर अथवा महत्व चाहिँ दिएनौँ। यो खास गरेर देशमा असाध्य धेरै रोग छ, यसको प्रकोप धेरै छ, यसले धेरै मान्छेलाई प्रभावित गरेको छ र धेरै मान्छे यसबाट सिकार भइरहेका छन्। तर यसलाई सरकारले अथवा देशले प्राथमिकता दिएको छैन, समाजले यसलाई प्राथमिकता दिएको छैन, त्यस्तोलाई हामीले नेग्लेक्टेड ट्रपिकल डिजिज भन्छौँ, उपेक्षित रोग।
यसमा कुन कुन रोगहरू पर्दछन् महेन्द्र सर?
यसमा 30-वटा जति रोगहरूलाई राख्या छ, हामी कहाँ चाहिने 7-8 रोगहरू छ, खास गरेर यो लिम्फेटिक फाइलेरियासिस हात्ती पाइले रोग, कुष्ठ रोग, अनि यो डेङ्गी भन्छ अहिले ट्र्याकोमा आँखामा हुने ट्र्याकोमा खस्रे रोग, अनि पेटका जुगाहरू हुन्छ विभिन्न प्रकारका जुगाहरू, अनि अब लुतो कालाजार भन्ने छ अर्को, सर्पको टोकाई, कुकुरको टोकाई, यिनी कुराहरू पनि हाम्रो नेग्लेक्टेड ट्रपिकल डिजिज अथवा अपेक्षित उष्ण प्रदेशीय रोगहरूमा पर्छ।
अब कुरा गरौँ कालाजारको। कालाजार माने भन्ज्याङ ओखलढुङ्गाको र कालीकोटमा देखा पर्यो भन्ने अहिले फेरि बिचमा एकपल्ट चर्चा आयो नि, यसको बारेमा केही भनिदिनुहुन्छ?
कालाजार के हो भने संसारको थोरै देशमा मात्रै छ, यो भारतमा सुरु भयो कालो ज्वरो, अनि यो नेपालको 8 जिल्लामा थियो। यो धेरै समस्याको रूपमा केही बर्मातिर पनि छ, थाइल्यान्डतिर पनि, तर यही इन्डियन सब कन्टिनेन्टमा अलिकति थोरै देशहरूमा भएको हो। यसले हामीले उन्मूलन गर्ने निवारण गर्ने भनेर हामी तयार गरेका छौँ। ठिक त्यही बेला अब हामी डाटा एनालाइसिस गरेका थियौँ, देशभरिको डाटा हामीले हेर्दा 81 चाहिने पहाडी जिल्लाहरूबाट रिपोर्ट भयो, बझाङबाट, मुगुबाट रिपोर्ट भइसकेपछि अनि हामीले त्यसलाई फर्दर अध्ययन अनुसन्धानहरू गर्यौँ, गर्दाखेरि प्युठानबाट यस्तै मतलब विभिन्न जिल्लाहरूबाट कालाजारको रिपोर्ट भइसकेपछि अनि हामी ब्याक हुनु पर्यो, हामी निवारण गर्न नसक्ने अवस्थामा पुग्यौँ। किनभने पहिला 8 जिल्ला तराईको यही 2 प्रदेशको थियो, त्यही नै समस्या थियो, त्यहाँ त असाध्यै धेरै नियन्त्रण भयो, त्यहाँ अब कुनै पनि मृत्यु थिएन। अब हामी यसलाई निवारण गर्यौँ भनेर घोषणा गर्ने भन्ने हिसाबमा जाँदाखेरि 81 पहाडी जिल्लाहरूबाट पनि थुप्रै ठाउँबाट यसको रिपोर्ट भइसकेपछि अब यो निवारण गर्न सक्ने अवस्था रहेन, पहाडमा गयो भइसकेपछि अब हामीले यसको चाहिने अध्ययन अनुसन्धानहरू गर्यौँ, गरेपछि त्यो पत्ता लगाइसकेपछि अब गर्नुपर्ने के छ भने नेसनल राष्ट्रिय स्तरमा हामीले भेक्टर सर्भिलेन्स त्यस सार्ने फेमोन्ट्रेस एरिजिडस भन्ने भुसुनाबाट सार्छ, त्यो भुसुना छ कि छैन भनेर पत्ता लगाउने कामहरू अब हामीले गर्यौँ, त्यहाँ पाइयो होइन। तर यो चाहिँ अब देशैभरि पनि यसको इन्टिग्रेटेड भेक्टर सर्भिलेन्स भन्छ, देशैभरि त्यो भुसुना फेमोन्ट्रेस भन्ने जुन भुसुना छ त्यो कहाँ कहाँ छ त्यो कुनै खोज्नुपर्ने अवस्था आएको छ। अब यो किन भयो भन्ने विषयमा अहिले जुन वातावरणमा अहिले जुन परिवर्तन आयो, आइसकेपछि विभिन्न किसिमका रोगहरू पहिला जहाँ थिएन त्यो रोग अब नयाँ नहुने ठाउँमा पनि पुग्यो। लामखुट्टे हामीले अब माथि पहाडतिर पनि लामखुट्टे चढ्यो, हिमालतिर लामखुट्टे चढ्यो, औलोका बिरामीहरू, डेङ्गीका बिरामीहरू, कालाजारका बिरामीहरू, भेक्टर बर्न भन्छ लामखुट्टेबाट टोक्ने अथवा यो झिँगाबाट टोक्ने रोगहरू पहाडतिर पनि हिमालतिर पनि हिमालको खोज खोजमा पनि यो पुगेको छ। त्यसकारण यो निवारणमा यसले ठुलो समस्या ल्यायो।
कालाजार भएको कसरी थाहा पाउने र कालाजार भएपछिको ओखति के हो?
कालाजारको लागि खास चाहिँ नि भुसुनाबाट टोक्ने ज्वरोबाट हुन्छ, अब यसको सर्भिलेन्स, यसको ज्वरोको प्रकृति अलिकति फरक छ होइन, जिउमा डाबरहरू देख्ने अनि कालो शरीर हुने अनि निरन्तर ज्वरो आइराख्ने, लामो समयसम्म ज्वरो आइराख्ने हुन्छ। अब यसको चाहिने उपाय भनेको यस्तो ठाउँ छ, त्यस्तो भुसुनाहरू छ भने त्यो भुसुना नियन्त्रण गर्ने हो। यो भुसुना खास गरेर घरका प्वालहरूमा यस्तो चाहिने बस्ने हुन्छ, त्यस कारण यो प्वालहरू बन्द गर्ने, घर सरसफाइमा विशेष ध्यान दिने र भुसुनाहरूको नियन्त्रण नै हो, यसको अर्को कुनै उपाय छ।
जुन माघको महिनाको हामी अन्तिममा आइपुग्यौँ, फागुनको बेला आइपुग्यौँ, कालाजार अथवा हात्ती पाइलेको विरुद्ध यो महिनामा हामीले सोच्नै पर्ने कुरा के हो?
हात्ती पाइलेमा हामीले सोच्नु पर्ने अब लामखुट्टे बढ्ने भनेर, लामखुट्टे फेरि हात्ती पाइलेको लामखुट्टे फेरि यो फोहोर पानीमा बस्छ, पानीको लामखुट्टेको व्यवहारहरू फरक फरक छ, उनीहरू बस्ने हुर्किने फरक फरक छ। अब डेङ्गीको छुट्टै छ, डेङ्गी सफा पानीमा बस्छ, लामखुट्टे मझौला खालको हुन्छ, दिउँसो टोक्छ धेरै जस्तो, कोही चाहिँ इभिनिङ बाइटर हुन्छ, कोही राति मध्यान्ह टोक्ने हुन्छ, हात्तीपाइलेकोले राति टोक्छ, त्यस कारण त्यसले केही हदसम्म उसले काम गर्छ। मुख्य कुरा घर वरिपरि सफा गर्ने, पानी जम्न नदिने, पानीमा यसले फुल पार्छ, यसको घर भत्काइदिने काम हो। सफा गर्यौँ भने हामी चाहिँ यसबाट बच्नसक्छौँ।
कालाजार रोगबाट बच्नका लागि यति बेलाको मौसम सुहाउँदो सुझाव दिनुभएकोमा महेन्द्र प्रसाद श्रेष्ठप्रति हामी आभारी छौँ। यत्तिका सुरक्षा र सावधानीका उपायहरू अपनाउँदा अपनाउँदै पनि कालाजार रोग लागिहाले भने के गर्ने, कसरी उपचार गर्ने, कहाँ उपचार गर्ने, यस्ता विषयमा आउँदा कार्यक्रममा पनि हामी छलफल गर्ने नै छौँ। कार्यक्रम नबिराइ सुन्नुहोला है।
नमस्कार दाजु, के छ त सन्चो बिसन्चो बाहिरै सुतिराख्नु भएको छ त, के भयो? अनि भाउजू खोइ त
को हो? ए, महिला स्वास्थ्य स्वयंसेवीका नानी पो। भाउजू त अलिकति मकै लिएर घट्टतिर गएकी छ, म त खैके खैके। ज्वरो आएको पनि 14-15 दिन भइसक्यो, वाकवाक पनि लाग्छ, खान पनि मन लाग्दैन। त्यसै सुतिरह्यो भने बस न नानी कुर्सी तानेर।
दाई त दुब्लाए जस्तो पनि लाग्यो मलाई त। अनि केही औषधि खानु भएको, स्वास्थ्य संस्थामा जचाउनु जानु भएको छैन त?
छैन नानी, सामान्य ज्वरो 2-4 दिन आउँछ, आफै जान्छ भनेर निच मारेर बसेको। गाह्रो गाह्रो पार्ला जस्तो पो भयो त।
रोगलाई हेलचेक्राइ गर्नहरू लुकाउनुहुन्न दाई? मेरो माइतमा फुपूलाई पनि 1 महिना अघि 15-16 दिनसम्म तपाईँलाई जस्तै ज्वरो आएर अस्पताल जानुभएको, कालाजार पो भएको रहेछ त। धन्न उपचार पछि सन्चो हुनुभयो। केही दिन मात्रै ढिला भएको भए त अवस्था अझै जटिल हुन्थ्यो भन्नुहुन्थ्यो रे स्वास्थ्य कर्मीले।
रोग पनि के हुन् के? तिम्री भाउजू आइपुग्ने बित्तिकै स्वास्थ्य संस्था जान्छु नानी म पनि।
नातिनुहोस् दाई, कालाजार नै भएको भए पनि केही दिन अस्पताल भर्ना भएर उपचार गरेपछि निको हुन्छ। सबै प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पतालहरूमा कालाजारको निशुल्क जाँच हुन्छ अनि सम्पूर्ण उपचार निशुल्क हुन्छ, पैसै पर्दैन। बरु नेपाल सरकारले कालाजारका बिरामीहरूलाई उपचारका लागि तोकिएका सरकारी अस्पतालहरूमा आउँदा जाँदाको यातायात खर्च बापत 2,000 रुपियाँ पनि उपलब्ध गराउँछ नि।
धन्यवाद नानी, यति धेरै जानकारी रहेछ तिमीसँग। कति राम्रो सरकारी व्यवस्था पनि रहेछ, बिरामीको आफ्नो पैसा पनि नपर्ने, उपचार पनि हुने। तिम्री भाउजू आउने बित्तिकै खाना खाएपछि आजै स्वास्थ्य संस्था जान्छु।
हो त नि, रोगलाई हेलचेक्राइ गर्न र लुकाउन हुन्न, बेलैमा उपचार गरे निको हुन्छ। अनि नि दाई, कालाजार एक किसिमको भुसिनाको टोकाइबाट सर्ने भएकाले आफ्नो घर आँगन गोठ सधैँ सफा राख्नुपर्छ, साथै व्यक्तिगत सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।
यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो एफएम फ्रिक्वेन्सी ब्यान्ड क्रमशः 88 108 मेगाहर्ज भित्रका विभिन्न स्वतन्त्र एवं महत्वपूर्ण रेडियो स्टेशनहरू मार्फत देशभरिका 753 पालिकाहरू र 77 जिल्लाहरूमा विभिन्न समयमा अनलाइनबाट पनि प्रत्येक साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
नियमित साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा आफ्ना विचार र पृष्ठपोषणका लागि 2 आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 अर्थात् 1660010701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9801571789 अर्थात् 9801571789 आफ्नो स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। प्रतिक्रिया पृष्ठपोषण रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र वडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनु होला।
भुसुनाको टोकाइबाट बच्ने उपायहरू अवलम्बन गर्दा गर्दै संक्रमित भुसुनाहरूले टोकिहालेमा यसका केही विशेष लक्षणहरू देखिन्छन्। यी लक्षणहरूले कालाजार रोग लागेको संकेत गर्छन्। यस्ता लक्षणहरूमा 2 वा 2 हप्ता भन्दा बढी नियमित ज्वरो आउनु, फियो सुन्निनु, शरीरको तौल घट्नु, खाना नरुच्नु, हात खुट्टा तथा शरीरको छाला कालो हुँदै जानु आदि हुन्। यस्ता चिन्हहरू देखिनासाथ कालाजार रोग भयो कि भनेर सचेत हुन जरुरी छ।
आज सुनकोशी फिक्कलमा महिला मैत्रीपूर्ण भलिबल प्रतियोगिताको अन्तिम खेल हुँदैछ। आज नै विजयी टोली घोषणा हुनेछ। यसै बीचमा त्यस क्षेत्रमा कालाजार रोगको जोखिम रहेको तथ्य मनन गर्दै कालाजार रोग विरुद्ध पनि विजय हासिल गर्ने प्रतिबद्धता आजको खेलकुद प्रतियोगितामा खेलाडीहरूले, दर्शकहरूले र अतिथिहरूले गर्नेछन्।
भलिबल प्रतियोगिता फाइनल खेलमा माने भन्जाङ टिम र भङ्गेरी क्लब टिम रामेछाप बीच खेल चलिरहेको छ र खेल अति नै प्रतिस्पर्धात्मक भइरहेको छ। दुवै टिम अति नै उत्कृष्ट छन्। दुवै टिमले बेस्ट अफ फाइभमा दुई दुई सेट जितेर बराबरीमा छन्। हेरौँ यो अर्को सेट अर्थात् बेस्ट अफ फाइभको अन्तिम खेल कसले जितेर पालिका स्तरीय सुनकोसी महिला भलिबल प्रतियोगिताको विजेता हुने हो। दर्शकबिन खेल भन्न नसक्नु रोमाञ्चक हुँदै गइरहेको छ। दर्शकबिन माने भन्जाङ खेलाडी संगीताको यो खतरनाक सट र यो अर्को स्कोर अङ्क माने भन्जाङ टिमलाई यसै स्कोर सहित माने भन्जाङ टिम एक अङ्कले अगाडि र यो अन्तिम अर्थात् लास्ट ओभर पनि हुन सक्छ। तर फेरि भङ्गेरी महिला भलिबल टिमका सटले भङ्गेरी टिम पनि बराबरीमा आइपुगेको छ। दुवै टिमको अङ्क बराबरी छ, यानि कि दुवै समूहको स्कोर 2224 रहेको छ। अब हामी खेलको अन्तिम समयमा छौँ। हेरौँ अब जित कसको पल्टामा हुनेछ। दुवै तर्फका खेलाडीहरू खेललाई आफ्नो पक्षमा पार्नको लागि एकदमै मेहनत गरिरहनु भएको छ। माने भन्जाङ टिमको क्याप्टनको यो अर्को लोक ब्लाग्दो सट यसै सटसँगै माने भन्जाङ टिमले एक अङ्कले जितेको छ र भङ्गेरी क्लब रामेछाप 24 अङ्कमै रहेर फर्स्ट रनर अप भएको छ। बधाई छ माने भन्जाङ टिम ओखलढुङ्गा र भङ्गेरी टिम रामेछापलाई। दर्शकबिन खुर्कोट युवा तथा स्रोत विकास केन्द्रको तत्त्वावधानमा सञ्चालित सुनकोशी सिल मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिताको दोलखा सिन्धुली र काभ्रे पलाञ्चोक एक एक गरी 3 ओखलढुङ्गा र रामेछाप गरी जम्मा कुल 9 टिमहरू सहभागी भए। दर्शकबिन अबको केही छिनमा पुरस्कार वितरण गर्नेछौ। एकैछिन धैर्य धारण गरेर बसिदिनु हुन विनम्र अनुरोध गर्दछु। साथै आजको मुख्य अतिथि आइसक्नु भएको छ।
ल बधाई छ तारा लगायत सबै टिमलाई।
धन्यवाद जय सर, अनि तपाईँलाई पनि बधाई छ। तपाईँ नभएको भए हामीले त यो गेम जित्ने नै थिएनौ।
त्यही त, हजुर जस्तो कोच पाउनु हाम्रो त भाग्य हो सर।
होइन होइन, तिमीहरूको मेहनतले गर्दा नै जितेका हौ।
जय सर, हामीले जितेको कुरा जीवन प्रकाशजीलाई सहयात्री एफएममा र सबिनलाई पनि फोन गरेर खबर गरिहाल्नु पर्यो।
हुन्छ हुन्छ तारा।
र यस भलिबल प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेर म्यान अफ द म्याच हुनुभएको छ माने भन्जाङ टिमकी तारा, र उहाँलाई पुरस्कार हस्तान्तरण गरिदिनु हुन यस पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि डाक्टर बाबुराम मरासिनीलाई अनुरोध गर्दछु। साथै यसपछि फर्स्ट रनर अप रामेछापका भङ्गेरी महिला भलिबल टिमकी क्याप्टेन निशालाई पनि पुरस्कारका लागि अगाडि आउन अनुरोध गर्दछु।
धन्यवाद सर।
यो सँगै पुरस्कार वितरण कार्यक्रम सकिएको छ र फेरि पनि बधाई छ माने भन्जाङ टिम ओखलढुङ्गा र भङ्गेरी क्लब रामेछापलाई। र अब भने खेलाडीको तर्फबाट आफ्ना भनाइहरू राखिदिन हुनका लागि माने भन्जाङ टिमका तारालाई हार्दिक अनुरोध गर्दछु।
धन्यवाद। यस कार्यक्रमका मुख्य अतिथि बाबुराम सर, आयोजक टिम, सहभागी टिम, भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न आउनु भएकोमा सम्पूर्णमा मेरो नमस्कार। यो भलिबल प्रतियोगितामा सहभागी हुन पाउँदा अति हर्षित छु। हामीले जति दिन गेम खेल्यौँ त्यति दिनजेलसम्म तपाईँहरूले हामीलाई साथ दिनुभएकोमा तपाईँहरूप्रति आभारी छु। अन्य टिमका खेलाडी साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै हाम्रो टिमको कोच सर जय सर, माने भन्जाङका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूले हामीलाई यहाँसम्म आएर खेल खेल्नको लागि हौसला दिनुभएकोमा सबैजनालाई धन्यवाद दिन चाहन्छु। गेम भनेको एउटा टिमवर्क हो। हामीले राम्रो टिमवर्क गर्न सक्यौँ र आज जित हासिल गर्न सक्यौँ। त्यसैले सबैजना टिमका साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। अहिले हामी COVID-19 जुधिरहेका छौँ। त्यस्तै हाम्रो जिल्ला हात्तीपाइले र कालाजारको पनि संक्रमित जिल्ला हो। यो रोगसँग पनि हामी जुधिरहेका छौँ र यसरी नै हामीले टिममा बसेर काम गर्न सक्यौँ भने यो रोगलाई पनि चाँडै जित्न सक्छौँ अनि खेलकुदमा पनि प्रशस्त सृजनशीलता हुन्छ। रोगहरू जस्ता चुनौती विरुद्ध लड्न खेलकुद रचनात्मक माध्यम र उपाय हुन सक्छ। साथै आपसी समता र सद्भावका लागि मैत्रीपूर्ण खेल अति नै उपयोगी छ भन्दै म मेरा केही भनाइहरू यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद।
अब भने काठमाडौँदेखि हाम्रो निमन्त्रणालाई स्वीकार गरिपाल्नुभएका आजको कार्यक्रमको मुख्य अतिथि डाक्टर बाबुराम मरासिनीलाई उपेक्षित र हेला गरिएका रोगहरू बारेमा आफ्ना केही महत्त्वपूर्ण जानकारीहरू राखिदिन हुन विनम्र अनुरोध गर्दछु।
कालाजार भने चाहिँ खास गरी तराईको भागहरू पूर्वमा झापादेखि लिएर यो चितवनसम्म मात्र यसको फैलावट थियो। चितवनभन्दा पश्चिमपट्टि थिएन, तर केही वर्ष यता खास गरी 15 यता यो रोग पहाड चढ्यो। हेर्नुहोस्, यो रोगका किटाणुहरू पहिलो पटक चाहिँ अनि ओखलढुङ्गाको माने भन्ज्याङ भन्नेमा देखियो। माने भन्ज्याङ भनेको अब यो चाहिँ सामान्यतया यो समुद्री सतहबाट 50 माथि चाहिँ यो हुँदैन भन्ने मान्यता राख्थ्यो, तर अब त्यो चाहिँ मान्यतालाई चाहिँ यो ले तोड्यो। यो यो यसको यो बाहक जुन चाहिँ छ स्यान्ड फ्लाई भन्छ भुसुना, माने भन्ज्याङमा पुगेर त्यहाँ माने भन्ज्याङका धेरै घरका मान्छेहरूलाई प्रभावित गर्यो, कसै कसैको मृत्यु पनि भयो, जलवायु परिवर्तनको चुनौतीको रूपमा पनि हेरिएको छ। अहिले चाहिँ बाटो खुट्टो पहाडी जिल्लाहरूबाट, दैलेखबाट, गुल्मीबाट, स्याङ्जाबाट, यो चाहिँ अर्घाखाँचीबाट, प्युठानबाट यो के यो बिरामीहरू चाहिँ यसका कालाजारका बिरामी आएका छन्। जलवायु परिवर्तनको कारणले गर्मी बढ्दै गएको र गर्मीको कारणले यो चाहिँ उच्च पहाडी भागमा पनि यसले चाहिँ बसोबास बनाएको, यो फुल पारेर यो अब लार्भा उत्पादन गर्न सुरु गरेको, यस्तो कुराहरू चाहिँ अनि चाहिँ बुझिन थालेको छ। यही भुसुनाको टोकाइबाट बच्ने हो, भुसुनाको टोकाइबाट पनि बच्नलाई झुल हालेर सुत्ने, साथसाथै अब यो चाहिँ हेर्नुहोस् यो रोगलाई निर्मूल गर्नु भनेको स्वास्थ्य मन्त्रालयले उच्चतम किसिमको गरिबी निवारणमा योगदान दिएको भनेर बुझिन्छ।
र सबैलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद। फेरि पनि खेल समाजमा रचना एवं सिर्जना, एकापसी एकता र गतिशीलताका लागि खुरकोट युवा तथा विकास स्रोत केन्द्रको तत्त्वावधानमा भएको यस महिला मैत्रीपूर्ण भलिबल कार्यकलापले COVID-19, कालाजार र हात्तीपाईले रोग विरुद्ध सन्देश प्रवाह गर्नका लागि सघाएको विश्वास गर्दछु। यस खेललाई सघाउने ओखलडुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे पलाञ्चोक र दोलखाका यस भेगका पालिकाहरू र सबै FM रेडियोहरू प्रति आभारी छु। यसै गरी खेलमा रेफ्रीको भूमिका गर्नुहुने गोलान्जर फिक्कलवासी कोच जय सरलाई खुरकोटको तर्फबाट यो एउटा उपहार पनि समर्पण गर्न चाहन्छौँ।
ल अब हामी सबैजना भेला भइसक्यौँ होइन त?
हो जय सर, हामी सबैजना भेला भयौँ।
त्यसो भए ठिक छ, अब हामी जाउँ हाम्रै गाडी भएकोतिर।
हुन्छ हुन्छ सर, जाउँ। उता सबिनले कतिखेर आइपुग्छौ भनेर फोन गरिरहेको थियो।
ए हो र?
हो सर, अनि मैले अब 3-4 घन्टामा त आइपुगिहालिन्छ नि भनेर फोन गरेर पनि भनिसके।
ल ठिकै भएछ, अब गएर भोलि हाम्रो क्लबको मिटिङमा नै भेटौँ है त।
हुन्छ सर।
ल बधाई छ है तारा।
धन्यवाद सबिन।
धेरै खुसी लागेको छ तिमीहरूले हाम्रो जिल्ला अनि पालिकाको शान राखेकोमा।
अँ सबिन, हामी पनि एकदमै धेरै खुसी छौँ आफ्नो ठाउँको नाम राख्न पायौँ।
त्यही त, तर यसअघि हाम्रो गाउँले चाहिँ भलिबल प्रतियोगितामा कहिले पनि जित हासिल गर्न सकेको थिएन।
अँ त्यो त हो,
यो सब तिमीले गर्दा नै भएको हो तारा।
त्यस्तो त होइन, हामी सबैले गर्दा नै हो। अनि विद्यालय स्तरीय अन्तर्क्रियात्मक कार्यक्रम चाहिँ कस्तो भयो नि त सबिन?
एकदमै राम्रो भयो। कालाजार एक प्रकारको स्यान्डफ्लाई नामक भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो। कालाजारको रोगीलाई टोकेको संक्रमित भुसुनाले स्वस्थ मानिसलाई टोकेमा यो रोग एकबाट अर्कोमा सर्दछ भनेर जानकारी गरायौँ अस्ति मात्र म अनि हाम्रो स्वास्थ्य स्वयंसेविका ज्योति मिसले। अब तिमी आइहाल्यौ, हात्ती पाइले रोग र कोभिडको बारेमा पनि जानकारी गराउनु पर्छ है।
भइहाल्छ नि सबिन।
अँ, अनि अस्ति सबैजना विद्यार्थी भाइ बहिनीहरूले बुझेको जस्तो लागेको थियो हाम्रो कुरा।
अब नबुझ्ने कुरा पनि हुन्छ त, तिमी अनि हाम्रो स्वास्थ्य स्वयंसेविका ज्योति मिस गएपछि। एकैछिन है सबिन, मेरो फोन आयो जस्तो छ।
ल ल,
कसको रहेछ त?
हेलो, नमस्ते है ताराजी।
नमस्कार नमस्कार।
मलाई चिन्नु भयो त?
चिन्न अलिक गाह्रो भयो मलाई त।
म प्रदेश 2 उपासना, केही समय अगाडि गाउँपालिकाको कार्यक्रममा भेट भएको थियो नि।
ए उपासना जी, सन्चै हुनुहुन्छ?
सन्चै छु, अनि तपाईँको?
मेरो पनि ठिक छ।
अनि तपाईँहरूको बारेमा त धेरै कुरा सुनेको थिएँ नि, हात्ती पाइले, कालाजार र COVID-19 को बारेमा धेरै राम्रो राम्रो काम गर्नु भएको रहेछ नि गाउँपालिकासँग मिलेर।
हजुर, अलिअलि गरेका छौँ।
ल हामी पनि यस्तै कार्यक्रम गर्दैछौँ, सल्लाह र सुझावको अपेक्षा राखेका छौँ है।
भइहाल्छ नि, हामीले गर्न सक्ने सहयोग गर्न त हामी सदैव तयार छौँ।
ल ताराजी, अहिले छुट्टिन्छु, पछि कुरा गर्दै गरौँला नि।
हस्, बाई बाई। सबिन, उपासना जीको कल आएको रहेछ।
ए हो र?
अँ हो नि। अनि सुन न, COVID-19 को खोप वितरण के भइरहेको छ त सबिन?
अँ त्यो चाहिँ COVID-19 को पहिलो चरणको खोप वितरण सकियो, जसमा हाम्रो देशभरिका स्वास्थ्य कर्मीहरूले लगाउनु भएको थियो। अनि अहिले दोस्रो चरण सुरु भइसकेको छ, जसमा पत्रकारहरूलाई वितरण गरिँदैछ।
ए राम्रो भएछ त। ल सबिन, अब चाहिँ जाउँ मिटिङ हलतिर, सबैजना आइसक्नु भयो जस्तो छ।
ल ल हुन्छ, जाउँ।
कालाजार रोग विरुद्धको लडाईँमा स्थानीय बासिन्दाहरूको यो प्रतिबद्धता एकदमै सराहनीय छ। खेल खेल्ने रमाइलो गर्दा गर्दै पनि उनीहरू आफ्नो गाउँठाउँलाई रोगमुक्त बनाउने अभियानमा उत्तिकै सचेत र सक्रिय छन्। सबैको सचेतना र सक्रियताले कालाजार रोग विरुद्धको उनीहरूको अभियानले पक्कै सफलता पाउनेछ।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको यस प्रस्तुतिमा कालाजार रोगबाट बच्ने उपायहरूका बारेमा पक्कै पनि हामीले केही नयाँ र उपयोगी जानकारीहरू हासिल गर्यौं भन्ने हाम्रो विश्वास छ।
सहभागी श्रोता, कार्यक्रम सन्चो बिसन्चोमा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660101 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9815717789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला।
कार्यक्रम सन्चो बिसन्चो सुनेर यिनै निशुल्क टोल फ्री आइभीआर नम्बरमा हाम्रो केही सहभागी श्रोताले आफ्ना विचार र प्रतिक्रिया रेकर्ड गराउनु भएको छ। सुनौ तपाईँहरूबाट हामीले प्राप्त गरेका केही विचार।
नमस्कार, म बागमती प्रदेश नुवाकोट जिल्लाको चिसल गाउँपालिका नम्बर 1 राजमान तामाङ बोलेको। मैले सन्चो बिसन्चो कार्यक्रम आज पहिलेदेखि सुनेको छु। यो कार्यक्रम मलाई धेरै राम्रो लागेको छ। यो कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मी मित्रहरू र हजुरहरू सम्पूर्णलाई यो कार्यक्रम प्रसारण गरिदिनु भएकोमा धेरैभन्दा धेरै धन्यवाद। यो कार्यक्रम चल्दै जाओस्, सबैभन्दा राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।
मेरो नाम चित्रबहादुर सुनार, तिनटा गाउँपालिकामा सुर्खेत कर्णाली पर्दै। यो कार्यक्रम एकदमै राम्रो, उपयुक्त र प्रभावकारी छ। म पछि पछि पनि केही कुराहरू मनमा लागेका जिज्ञासाहरू राख्नेछु।
नमस्ते, म बागमती प्रदेश नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर 3 दिनेश कुमार बोलेको। मलाई चाहिँ यो रेडियो कार्यक्रम सन्चो बिसन्चो भन्ने एकदमै राम्रो लाग्छ। यो कार्यक्रम चाहिँ म रसुवा जिल्लाको रेडियो लाङटाङ एफएमबाट सुन्छु। यो कार्यक्रम चाहिँ अझै योभन्दा राम्रो हुँदै जाओस्। यो कार्यक्रम चाहिँ अहिले आएर पछि बिचमा बन्द चाहिँ नहोस्, सधैँभरि सञ्चालन होस् र यो कार्यक्रममा अझै अझै यस्तो शिक्षा दिने गाउँघरतिर भएको सन्देशमूलक सामग्रीलाई समेट्दै अझै सुदृढ हुँदै जाओस् भन्ने म बिदा हुन्छु। नमस्ते।
सहभागी श्रोता, कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस 7 एवं पछिल्लो खण्डमा अब हामी प्रस्तुताहरू म उपेन्द्र
अनि म अचला साथै सहकर्मीहरू दिनेश, सबिन, पवन र अनुसँगै बिदा माग्छौ। अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेट गर्न आउनेछौ।
नमस्ते, फेरि भेटौँला।